शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। उषा तामाङसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com र मोबाइल एप सीआईएनबाट पनि सुन्न सकिन्छ।
आज 2081 साल वैशाख 17 गते सोमबार, अप्रेल 29 तारीक सन् 2024, नेपाल सम्वत 1144, वैशाख कृष्ण पक्षको पञ्चमी तिथि, अन्तर्राष्ट्रिय नृत्य दिवस।
साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
विदेशी लगानीकर्तालाई नेपालमा सरकार र निजी क्षेत्रको संयुक्त आमन्त्रण। 1.65 अर्बका 286 उद्योग दर्ता। 9 महिनामा 1 करोड़ भन्दा बढ़ीको घिउ निर्यात।
भोकमरीको जोखिममा परेकालाई खाद्य सहायता परिचय पत्र दिने तयारी। स्थानीय तहमा बेमौसमी सरूवा। रेडक्रसको अनियमितता छानबिन गर्न 5 सदस्यीय समिति गठन।
उपनिर्वाचन अन्तर्गत बझाङमा कांग्रेस र इलाममा एमालेको अग्रता। यसै आर्थिक वर्षदेखि बंगलादेशमा 40 मेगावाट विद्युत निर्यात हुने। डीडीसीद्वारा किसानलाई 43 करोड़ भुक्तानी।
बंगलादेशमा जारी गर्मीको लहर अझै 72 घण्टा जारी रहने। गाजामा युद्ध जारी रहेमा इजरायलसँग कुनै सम्झौता नहुने हमासका अधिकारीको भनाई। साउदीमा महिलामाथि दुर्व्यवहार गर्ने आप्रवासीलाई 5 वर्ष जेल, 1.5 लाख रियाल जरिवाना।
र आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई 78 रनले हरायो। आज कोलकाता अनि दिल्ली खेल्दै।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
साझा खबरको सबैभन्दा शुरूमा उपनिर्वाचन अन्तर्गत भइरहेको मतगणनाको प्रसंग।
इलाम र बझाङमा भएको उपनिर्वाचनको मतगणनाको अन्तिम नतिजा आज आउने भएको छ। दुवै ठाउँमा अहिले पनि मतगणनाको काम भइरहेको छ। बिहान 5 बजेसम्मको नतिजा अनुसार इलाममा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेवाङले 7676, नेपाली कांग्रेसका डम्बर खड्काले 5395 मत पाउनु भएको छ। स्वतन्त्र उम्मेद्वार डकेन्द्र थेगिमले 4078 र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले 1162 मत प्राप्त गर्नुभएको छ।
यसबीच बझाङमा पनि मतगणना चलिरहेको छ। बझाङमा भएको प्रदेश सभाको बझाङ 1 उपनिर्वाचन अन्तर्गत मतगणना चलिरहेको छ। हाल 4 वटा पालिका र 1 ओडाको मतगणना सकिएको छ। बझाङमा 3 पालिका र 1 ओडासम्म अग्रता कायम राखेको नेकपा एमालेलाई नेपाली कांग्रेसले उछिनेको छ। 26 पाथीभेरा, खप्तड छन्ना, त्यसै गरी थलारा गाउँपालिका 9 र जय पृथ्वी नगरपालिकासम्म आइपुग्दासम्म अग्रता कायम राखेको एमालेलाई नेपाली कांग्रेसले सुरमा गाउँपालिकाको सबै ओडाको मतगणना हुँदा 264 मतले पछि पारेको हो। सुरमाको मतगणना सकिँदा बझाङमा नेपाली कांग्रेस 7492, नेकपा एमाले 7228, नेकपा माओवादी केन्द्र 2895, नेकपा एकीकृत समाजवादी ले कलम चिन्हमा 2102, राप्रपाले 181 मत पाउन सफल भएको छ। अहिले मस्टा गाउँपालिकाको मतगणना चलिरहेको छ। अब मस्टा, तलकोट र साइपाल गाउँपालिकाको मतगणना बाँकी रहँदा नेपाली कांग्रेस र नेकपा एमाले बीच कड़ा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। नेकपा एमाले आफूलाई मस्टा र तलकोटमा अगाडि जाने दावी गर्दै आएको छ भने नेपाली कांग्रेसले पनि साइपाल र मस्टामा आफूहरूको आधार क्षेत्र रहेको टिप्पणी गरेको जय पृथ्वी एफएम बझाङले खबर पठाएको छ।
बितेका 9 महिनामा नेपालबाट 1.82 करोड़ रूपियाँ भन्दा धेरैको घिउ निर्यात भएको छ। चालू आर्थिक वर्षका शुरूका 6 महिनामा 1.82 करोड़ रूपियाँको 17,915 किलो घिउ निर्यात भएको हो। निर्यात शुरू भएको 3 वर्षमै नेपाली घिउ जापान, अस्ट्रेलिया, अमेरिका, भारत र हङकङमा निर्यात हुने गरेको छ। आर्थिक वर्ष 2077-78 सालमा दुग्ध विकास संस्थानले उत्पादन गरेको घिउ निजी कम्पनी मार्फत जापानमा निर्यात शुरू भएको थियो। घिउ उत्पादन कम्पनी नेपाल विकास संस्थानका अनुसार अहिले नेपालमा 1 अर्ब भन्दा बढ़ीको घिउ र नौनीको मौजदात छ। यो घिउलाई विदेशी बजारमा ब्राण्डिङ गरेर निर्यात गर्न सके आमदानी बढ़ाउन सकिने र यसले दूध किसानका बक्यौता रकम भुक्तानीमा समेत सहजता हुने केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका महासचिव राम आचार्यले सीआईएनसँग बताउनुभयो।
तिब्बतमा चाहिँ हजुरको यो खाने भन्दा पनि तपाईँको चाहिँ यो पूजा गर्न असाध्यै धेरै घिउ जाँदो रहेछ क्या, अनि त्यो अलिकति पहल गरिदिनु पर्यो सरकारी स्तरबाट, अलिकति पहल गरिदिनु भयो भने जान्छ घिउ। त्यहाँको राजदूतहरूसँग कुरो गरिदिनु पर्यो भनेर कुराकानी गरेको केही भएन. अब त्यो त्यही ठाउँहरूमा जहाँ जहाँ अहिले गएको छ त्यसमै मात्रै पहल गर्ने भने पनि कुटनीतिक ढंगले पहल गर्ने भने प्रशस्त सम्भावना छ.
यसैबीच चालू आर्थिक वर्षको 9 महिनामा भइरहवा नाका हुँदै 4,61,00,000,000 रूपियाँ बराबरको सेन्थेटिक यार्न धागो सिमेन्ट र क्लिंकर निर्यात भएको पाइएको छ. भइरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार चालू वर्षको 9 महिनामा यो नाका हुँदै 4,61,00,000,000 भन्दा बढ़ीको निर्यात भएको हो. यो अवधिमा 2,40,00,000,000 रूपियाँ भन्दा बढ़ीको 11,910 टन सेन्थेटिक यार्न अर्थात धागो निर्यात भएको पाइएको छ. 1,27,00,000,000 रूपियाँ बराबरको 6,29,000 टन सिमेन्ट तथा 93,11,00,000 रूपियाँ बराबरको 2,80,000 टन क्लिंकर निर्यात भएको पनि गौतमले जानकारी दिनुभयो. यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसै आर्थिक वर्षदेखि बंगलादेशमा 40 मेगावाट विद्युत निर्यात गरिने बताउनु भएको छ. मर्स्याङदी काठमाण्डु 220 केभी डबल सर्किट प्रसारण लाइन तथा 220 केभी मातातीर्थ सब स्टेशनको हिजो उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित गरेको दावी गर्नुभयो. उत्तरतर्फको छिमेकी देश चीनसँग पनि विद्युतको बजार पहुँच जोड्न चिलिमे केरूङ प्रसारण लाइन निर्माण गर्न समझदारी बनिसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अब सबैको घरमा बिजुली पुर्याउने गरी पनि सरकारले काम गरिरहेको जानकारी दिनुभयो.
विद्युत खपतको महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारी साधनको प्रयोग देशभर विस्तार मात्र भएको छैन, यसले पेट्रोलियम पदार्थको आयातमा पनि गिरावट ल्याएको छ. अहिले करिब 98% जनसंख्यामा विद्युतको पहुँच पुगेको छ. आगामी 1-1.5 वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइरहेको छ. पूर्ण रूपमा विद्युतीकरण गर्न सक्ने आधार तयार हुनु एउटा महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो.
यसैबीच 50 भन्दा बढ़ी मुलुकका 2,200 भन्दा बढ़ी प्रतिनिधिहरू सामु नेपालका सत्तापक्ष र प्रतिपक्ष दुवै दलले देशमा लगानी मैत्री वातावरण सिर्जना भएको उल्लेख गर्दै नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि आकर्षक गन्तव्य भएकोमा जोड़ दिएका छन्. तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन 2024 पहिलो दिन हिजो उनीहरूले विश्वका विभिन्न क्षेत्रका लगानीकर्ताहरूलाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण सहज रहेको उल्लेख गरेका हुन्. लगानीकर्ताहरूलाई नेपालमा आफ्नो पूँजी परिचालन गर्न पनि आह्वान गरिएको छ. विदेशी लगानीकर्तालाई सकारात्मक सन्देश प्रवाह गर्दै नेपालमा लगानी गर्न आग्रह गरिएको हो. उद्घाटन सत्रमा प्रधानमन्त्री प्रचण्डले नेपाल उदार अर्थनीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो. नेपालमा लगानी मैत्री वातावरण सिर्जना भएको छ. उहाँले नेपाल कानूनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएकोमा जोड़ दिनुभयो. हालै मात्र व्यवसाय र लगानी सम्बन्धी विभिन्न 8 कानून परिमार्जन गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वास लागेको छ र यसले नेपालमा लगानी गर्न लगानीकर्ताको आत्मविश्वास बढ़ाउनेछ भन्ने धारणा राख्नुभयो. यसअघि नै मन्त्री परिषदले पठाएका ती 8 संशोधित अध्यादेश कानूनलाई राष्ट्रपति रामचन्द्र पौडेलले हिजै स्वीकृत गर्नुभएको थियो.
सरकारले भोकमरी जोखिम भएका घर परिवारलाई खाद्य सहायता परिचय पत्र दिने तयारी थालेको छ. भोकमरी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यसहित कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी यस्तो तयारी थालेको हो. यसका लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी नियमावली 2080 जारी गरेको छ. खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन 2075 दफा 46 दिएको अधिकार प्रयोग गरी नियमावली जारी गरेको हो. वैशाख 10 राजपत्रमा प्रकाशित नियमावली अनुसार जोखिम घर परिवार पहिचान गर्न घरदूरी सर्वेक्षण फारम तयार गरिनेछ. सर्वेक्षण फारममा प्रत्येक घर परिवारको आर्थिक तथा खाद्य पदार्थमा पहुँचको अवस्था अनुसार मूल्यांकनका लागि अंक प्रदान गरिनेछ. निश्चित अंक भन्दा कम अंक प्राप्त गर्ने घर परिवारलाई लक्षित घर परिवारका रूपमा पहिचान गरिनेछ नियमावलीमा भनिएको छ. स्थानीय तहले सम्बन्धित वडा कार्यालय मार्फत आफ्नो क्षेत्रका घरदूरीको सर्वेक्षण गरी विवरण संकलन गर्नेछ. संकलित विवरणलाई सम्बन्धित वडा कार्यालयले आवश्यक जाँच तथा प्रशोधन गरी लक्षित घर परिवारमा पर्ने घर परिवारको सूची सहितको विवरण तयार गरी स्थानीय तहको कार्यपालिकामा सिफारिश गरी पठाउनु पर्नेछ। जारी गरिएको खाद्य सहायता परिचय पत्रको मान्य अवधि एक वर्षको हुनेछ। एक वर्षपछि खाद्य सहायता परिचय पत्र प्राप्त गर्ने व्यक्तिले प्रत्येक वर्ष सम्बन्धित स्थानीय तहबाट नवीकरण गर्नुपर्नेछ। खाद्य सुरक्षाको जोखिममा रहेका लक्षित घर परिवारको अभिलेखबाट हटाइएको अवस्थामा खाद्य सहायता परिचय पत्र सम्बन्धित निकाय सम्बन्धित स्थानीय तहले खारेज गर्नेछ। नियमावली अनुसार घरधुरी फारम बाहेक स्थानीय तहले खास प्रकृतिका लक्षित घर परिवारका रूपमा सिफारिश गर्न सक्नेछ। त्यसका लागि खेतीका लागि परिवारका कुनै पनि सदस्यका नाममा जग्गा जमिन नभएको हुनुपर्छ।
सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा गर्मी मौसममा खानपानमा ध्यान दिनुपर्ने कुरा,
बासी सडे गलेको भन्छौ नि हामीले, अलि धेरै बेलुका पकाएको खानेकुराहरू बिहान खाने अथवा बिहान पकाएको खानेकुराहरू बेलुका खाने, यस्तो बासी सडे गलेको खानेकुराहरू खानु हुँदैन।
स्थानीय तहमा बेमौसमी सरुवा, रेडक्रसको अनियमितता छानबिन गर्न पाँच सदस्य समिति गठन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
बाल बालिकालाई धेरै तातो पानीले नुहाइदिँदा वा धेरै तातो तेल शरीरमा लगाइदिँदा वा तातो इँटा तातो खरानीले सेक्न खोज्दा पोलेका घटनाहरू प्रशस्तै भेटिन्छन्।
हट वाटर ब्याग प्रयोग गर्दा थिचिएर फुट्न गई तातो पानी शरीरमा परी जलन हुन सक्छ।
तातो वस्तुले पोलेमा के गर्ने त?
सबभन्दा राम्रो पोलेको घाउमा 20 मिनटसम्म सफा पानी हाल्नुपर्छ। बगेको सफा पानी भए धारा नभए बाल्टीको पानी जगले उगाएर हाल्नुपर्छ र घाइतेलाई सकभर छिटो अस्पताल पुर्याउनु पर्छ।
पोलेको ठाउँमा घिउकुमारी, गोलभेडा, टुथपेस्ट वा अन्य कुनै पनि कुरा लगाउनु हुँदैन, यसले घाउमा संक्रमण हुन सक्छ। यस्तो बेला सकभर घाइतेलाई जीवनजल वा अन्य झोलिलो कुरा पिउन दिनु राम्रो हुन्छ।
अग्निजन्य दुर्घटना न्यूनीकरणका लागि चान्स फर नेपाल युके र बीभीएस नेपालद्वारा जनहितमा जारी सन्देश।
गर्मीयामको शुरूआतसँगै वनमा आगलागी भइरहेको देख्नुभयो भने एक्लै वा सीमित संख्याका नागरिक मात्रै निभाउन शुरू नगर्नुहोस्।
यस बारेमा वन समूहका पदाधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायसँग सरसल्लाह गर्नुहोस् र मिलेर आगो निभाउन जानुहोस्।
आगो निभाउन जाँदा नाइलन वा पोलिस्टरका लुगा नलगाउनुहोस्। के कस्ता सामग्री लैजाने भन्ने बारेमा पहिले नै छलफल गर्नुहोस्।
आगलागी भइरहेको स्थान, हावाको गति, मौसमी अवस्थाको विश्लेषण गर्नुहोस् र सुरक्षित स्थानतर्फ जानु परे उपयुक्त बाटो पनि निश्चित गर्नुहोस्।
आगलागी भइरहेको स्थान भन्दा 10 वा 15 मिटर वरपर स्याउला सोतर, सुकेका हाँगा लगायत जम्मा गर्नुहोस् र सुरक्षित रूपमा आगो लगाउनुहोस्। यसरी अग्निरेखा बन्दा आगो अरू ठाउँमा फैलिन पाउँदैन।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र अकोराब सीआईएन।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाईं अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
कामका लागि जापान जाने नेपालीको संख्या बढ़दै गएको छ। पाँच वर्ष अघिको तुलनामा रोजगारीका लागि जापान जानेको संख्या 10 गुणाले बढ़ेको हो। वैदेशिक रोजगार विभागका अनुसार पाँच वर्ष अघि श्रम स्वीकृति लिएर जम्मा 939 जना नेपाली मात्रै जापान गएका थिए, तर चालू आर्थिक वर्षको 9 महिनामै 10,074 जना नेपाली कामका लागि जापान गएका छन्। पछिल्लो समय जापानबाट नेपाली कामदारको माग बढ़न थालेकाले युवाको आकर्षण पनि बढ़ेको वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भूषालले सीआई सँग बताउनुभयो।
त्यो सेवा सुविधा अन्तभन्दा बढी छ त्यहाँ, अनि जस्तै अब खाडीको मान्छे हो नि त्यता डाइभर्ट हुन्छ जाँदाखेरि, अहिले चाहिँ दुईटा मोडलहरू गएको छन्। एउटा एसएसडब्ल्यू भनेको स्किल म्यान पावर जान्छ त्यहाँ, तपाईँको हस्पिटालिटी सेक्टरमा त्यो एसएसडब्ल्यूबाट धेरै गएको छन्। अहिले अर्को प्रशिक्षार्थी कामदार भन्न जान्छन्, त्यो चाहिँ जिटको मार्फत जान्छन् तिनीहरू। पहिला स्किल म्यान पावर अलिक कम जान्थ्यो, त्यो भएर डाटा कम भयो होइन। जापानतिरको ट्रेन अलिक बढी छ, अनि जापानतिर काम गर्न नि सजिलो भयो, त्यो भएर त्यतातिर अलिक बढी गएको छन् मान्छेहरू।
यसैबीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समाधान कल सेन्टर सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2081 जारी गरेको छ। श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एवं गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने गरी मन्त्रालयले सञ्चालनमा ल्याउन लागेको समाधान कल सेन्टरको कामलाई प्रभावकारी बनाउन कार्यविधि जारी गरेको छ। गरेको हो। मन्त्रालयले गत वैशाख 12 गते कार्यविधि स्वीकृत गरेको थियो। यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मितिबाट लागू हुने उल्लेख छ। कार्यविधि अनुसार समाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरूको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुर्याएर समाधान गर्ने सुविधा हो। त्यस्तै समाधान भन्नाले मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित सबै सूचना आउने, गुनासो, जिज्ञासा र समस्याहरू एकद्वार प्रणालीबाट सम्बोधन गर्ने, समाधान गर्ने पद्धति हो।
अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। नयाँ पत्रिका दैनिकको भित्री पन्नामा रेडक्रसको अनियमितता छानबिन गर्न 5 सदस्यीय समिति शीर्षकमा टेकराज थामीले लेख्नु भएको छ। समाज कल्याण परिषदले नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचार छानबिन गर्न समिति बनाएको छ। परिषदका बोर्ड सदस्य संजय शाहको नेतृत्वमा हिजो 5 सदस्यीय छानबिन समिति गठन गरिएको हो। परिषदले समितिलाई 45 दिनभित्र रेडक्रसमा भएको भ्रष्टाचार सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न भनेको छ। भक्तपुर स्थित नेपाल इन्जिनियरिङ कलेज संचालक समितिका अध्यक्ष लम्बोदार नेउपानेलाई विशेष अदालतले 3 वर्ष कैद सजाय सुनाएको छ। हिजो विशेषका अध्यक्ष टेक नारायण कुंवर तथा सदस्य रामबहादुर थापाको इजलासले सम्पत्ति शुद्धिकरण कसुरमा फैसला तथा सजाय निर्धारण गरेको हो। नेउपानेमाथि 55 चैतमै कसुर कायम भए पनि हिजो सजाय सुनाइएको हो। यसै मुद्दामा अन्य 8 प्रतिवादी भने सफाई पाइसकेका छन्। अर्को खबर, वनबाट सल्केको आगोले दाङमा 24 घर जले शीर्षकमा दाङबाट दीपक बोहराले लेख्नु भएको खबर छ। दाङको राजपुर गाउँपालिका 7 हाडबास गाउँमा आगलागी हुँदा 24 घर जलेर नष्ट भएका छन्। आगलागीबाट अन्य 10 वटा गोठ समेत जलेको वडा अध्यक्ष पुष्कर ओलीले बताउनुभयो। सोही गाउँमा 25 वटा घर थिए, तीमध्ये 24 वटा जलेका छन्। 12 स्थानीय तह रहेको गुल्मीमा एउटा मात्रै दमकल शीर्षकमा टोपलाल अर्यालले लेख्नुभएको अर्को खबर छ। गुल्मीमा 2 नगरपालिका र 10 गाउँपालिका गरेर 12 स्थानीय सरकार छन्। 10 महिनामा मात्रै जिल्लाका 177 विपदका घटना मध्ये 112 आगलागीका छन्। इस्मा, मदाने र मुसिकोटमा जंगलको आगो गाउँ पसेपछि धेरै भौतिक क्षति भएको छ। करिब 1200 हेक्टर वन क्षेत्रमा आगलागी भएको छ, तर रेशुङ्गा नगरपालिका बाहेक कुनै पनि स्थानीय तहसँग दमकल छैन। सिंहदरबार प्रवेशका लागि ई गेट पासको बारेमा अर्को खबर छ। सिंहदरबार प्रवेशका लागि आजदेखि ई गेट पास प्रणाली संचालनमा ल्याइएको छ, जस अनुसार अब सर्वसाधारण नागरिकले पनि सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास प्राप्त गर्नेछन्। गेटबाट पास लिनुपर्ने प्रावधान छ। सिंहदरबारमा pass.gov.np मा गएर पासका लागि अनुरोध गर्न सकिने र स्वीकृत भएपछि जारी हुने गृह मन्त्रालयले जानकारी दिएको छ।
गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा स्थानीय तहमा बेमौसमी सरूवा शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ। सरकारले बेमौसमी रूपमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत धमाधम सरूवा गर्न थाले। नयाँ सरकार गठन भएसँगै अधिकांश मन्त्रालयका सचिव र सहसचिव सरूवा गरेको सरकारले अब स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पनि सरूवा गर्न थालेर स्थानीय तहको काममा समस्या सिर्जना गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब 3 सातामा 60 जना प्रमुख प्रशासकीय अधिकृत सरूवा गरेको छ। सरूवा भएका मध्ये अधिकांश 2 वर्षभन्दा कम सेवा गरेका प्रमुख प्रशासकीय अधिकृत छन्। मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव रामकुमार महतोले स्थानीय तहमा आर्थिक वर्षको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृत सरूवा गर्ने मन्त्रालयको नीति नभई बाध्यता भएको बताउनुभयो। काठमाडौँको गोकर्णेश्वर नगरपालिकाबाट हालै मात्र जनकपुर उपमहानगरपालिकामा सरूवा गराइएका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आर्थिक वर्षको अन्त्यमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरूवा गर्दा विकास निर्माणका काममा बाधा पुग्ने बताउनुभयो। निजामती सेवा ऐन अनुसार कर्मचारीको सरूवा आर्थिक वर्षको प्रारम्भ साउन र भदौमा मात्र गर्नुपर्ने व्यवस्था छ। भित्रपृष्ठमा डीडीसीद्वारा किसानलाई 43 करोड़ भुक्तानी शीर्षकमा खबर छ। दुग्ध विकास संस्थान डीडीसीले दुग्ध किसानलाई 43 करोड़ रूपियाँ भन्दा बढ़ी भुक्तानी गरेको छ। डीडीसीले अर्थ मन्त्रालयबाट सहुलियत ऋणमा पाएको 30 करोड़ र त्यसमा 13 करोड़ रूपियाँ थपेर किसानको वैकल्पिक रकम भुक्तानी गरेको डीडीसीका निमित्त महाप्रबन्धक राजेन्द्र अधिकारीले बताउनुभयो। डीडीसीले 1 अर्ब 50 करोड़ रूपियाँ भुक्तानी गर्न बाँकी थियो, त्यसमध्ये 40 करोड़ भुक्तानी गरिसकेपछि अझै 1 अर्ब 10 करोड़ रूपियाँ बाँकी रहेको छ। डीडीसीले वैशाख लागेपछि काठमाडौँ वरिपरिका किसानलाई 13 करोड़, विराटनगर ओरपरका किसानलाई 10 करोड़, जनकपुर ओरपरका किसानलाई 1 करोड़, हेटौँडा ओरपरका किसानलाई 8 करोड़ रूपियाँ, लुम्बिनी प्रदेशका किसानलाई 4 करोड़ 25 लाख, नेपालगंज ओरपरका किसानलाई 2 करोड़ 75 लाख, धनगढ़ी ओरपरका किसानलाई 1 करोड़ 50 लाख रूपियाँ भुक्तानी गरेको डीडीसीले जनाएको छ।
नागरिक दैनिकमा पक्राउ कर्मचारीलाई छाड्न प्रधानमन्त्री कार्यालयबाटै दबाव शीर्षकमा टपेन्द्र कार्कीले लेख्नु भएको खबर छापेको छ। नक्कली सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण प्रकरणमा पक्राउ परेका कर्मचारीलाई छाड्न प्रधानमन्त्री कार्यालयबाटै दबाव दिइएको खबरमा उल्लेख छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले शनिबार पक्राउ गरेका ती कर्मचारीलाई अनुसन्धानका लागि थुनामा राख्न आइतबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा पेश गर्न लाग्दा छाड्न दबाव दिएको खबरमा उल्लेख गरियो। कारोबार राष्ट्रिय दैनिकमा एक खर्ब पैसठी अर्बका 286 उद्योग दर्ता भएको बारेमा सरस्वती ढकालले लेख्नु भएको खबर छ। चालू आर्थिक वर्षको चैतसम्म 1,65,00,000,000 रूपियाँ लगानी प्रतिबद्धता सहित 286 उद्योग दर्ता भएका छन्। 9 महिनामा स्वदेशी र विदेशी गरी यो संख्यामा उद्योग दर्ता भएको जनाइएको छ।
साझा खबरमा अब प्रश्नोत्तर श्रृंखला सुशीला श्रेष्ठबाट।
नमस्ते, म नुवाकोट पारी चारबाट अञ्जन यात्री बोलेको। यो खेतबारीमा निलो गन्धेर काँडे कुरोले ढाकिसक्यो, कानलातिर नि सबै ठाउँमा, यसलाई विनाश गर्नलाई हटाउनलाई के गर्न सकिन्छ होला? कोही उत्तर पाउनु पाए म जवाफदेही हुनेछु।
यस विषयमा प्रश्न पारिदिन हामीले त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभागका प्राध्यापक डाक्टर भरत बाबु श्रेष्ठलाई अनुरोध गरेका छौं।
यो निलो गन्धे गाई वस्तुले पनि नखाने भएको कारणले गर्दाखेरि नै यसको अलिकति व्यवस्थापन समस्या छ। मुख्यतया निलो गन्धे र काँडे कुरो दुवैलाई फुल फुल्नुभन्दा अगाडि उखालेर नष्ट गर्ने हो, र अब खेत बाहेक यो अन्यत्र पनि हुन्छ, बस्तीको वरिपरि पनि हुन्छ, त्यहाँ पनि हामीले त्यही गर्न सकिन्छ। र त्यस पछाडि निलो गन्धेको हकमा चाहिँ केही हामीले विषादीहरू प्रयोग गर्नुपर्ने सकिन्छ, तर त्यसको लागि चाहिँ कृषि ज्ञान केन्द्र सम्पर्क गर्नुभयो भने चाहिँ उपयुक्त विषादी उहाँहरूले चाहिँ सुझाव दिन सक्नुहुन्छ।
नमस्कार, मेरो नाम रमेश चौधरी हो, म हरिपूर्वा नगरपालिका 9 जिल्ला सर्लाहीबाट बोल्दैछु। यसपालिको प्रावि तहको शिक्षक सेवा आयोग कहिले खुल्छ होला? जानकारी गराइदिनु होला।
रमेशजी, शिक्षक सेवा आयोगले प्रावि तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको विज्ञापन हिजो 15 गते शनिबार निकालेको छ। विज्ञापन अनुसार शनिबारबाट जेठ 13 गतेसम्म र दोब्बर दस्तुरमा जेठ 20 गतेसम्म आवेदन दिन सक्नुहुन्छ। थप जानकारीका लागि शिक्षक सेवा आयोगको वेबसाइटमा हेर्नुहोला।
म सुभाष श्रेष्ठ, शैलभन गाउँपालिका वार्ड नम्बर 8 गोर्खा। यो सरकारले सामुदायिक विद्यालयमा निशुल्क शिक्षा भनेर विद्यार्थीहरूलाई निशुल्क पुस्तक वितरण गर्नुपर्नेमा यो शैलभन 7 रहेको श्री शहीद स्मृति माविमा कक्षा 6 रहेका विद्यार्थीहरूलाई 4 पुस्तक चाहिँ सरकारले दिने, अरू 5 पुस्तक चाहिँ अभिभावक आफैले किन्न पर्ने। यो गाउँपालिकाले राखेको नियम हो कि सरकारले नै यसरी पारेको हो कि, यसको बारेमा केही जानकारी पाएदेखि हुन्थ्यो। म जस्ता गरिब दुखी अभिभावकहरूको पिरमा अलि मलम लाग्थ्यो कि।
तपाईँको गुनासो हामीले शहीद स्मृति माविका प्रधान अध्यापक रोहिणी प्रसाद खनाललाई सुनाएका छौँ।
हामीले 4 मात्रै होइन, 7 सरकारी किताब पुरै विद्यार्थीले पाएछ होइन, अनि थप पुस्तक छ के, अप्सनल म्याथ थप गरेका छ हामीले, कम्प्युटर थप गरेका छ, जीके एउटा थप गरेका छ, त्यो इङ्ग्लिस मिडियमबाट लगेका छ हामीले। त्यो इङ्ग्लिस मिडियमको किताब चाहिँ विद्यार्थी किन भनेको हो, स्कुलमै आएर बुझ्दा विद्यार्थी बुझ्दा थाहा हुन्छ त्यो कुरो।
नमस्कार, मेरो नाम चाहिँ सविना तामाङ, म चाहिँ कक्षा 8 पढ्थेँ। मलाई त्यो विषय लागेको थियो, पूरक दिन पाइदैन भनेको छ, त्यो हो कि होइन?
सविनाजी, कक्षा 8 परीक्षाको सन्दर्भमा सम्बन्धित पालिकाको छुट्टा छुट्टै व्यवस्था भएकाले जानकारीका लागि तपाईँले आफ्नो पालिकाको शिक्षा शाखामा सम्पर्क गर्नुहोला।
म यहाँ अझै मेरो गाउँपालिका वार्ड नम्बर 5 रतन बहादुर पाल बोल्दैछु। यो चाहिँ हाम्रो डुङ्गरी त्यो चाहिँ विद्युत जडान भएदेखि विद्युतमा हाम्रो समस्या आएर छ। खाना खाने बेलामा लाइट जान्छ, 5 मिनटमा आउँछ, 5 मिनटमा जान्छ, कहिले कुटानी पिसानीमा पनि समस्या भएर छ होइन। अब केटाकेटी पढ्ने टाइममा लाइट हुँदैन, कसको लाभदायी भन्नु भयो?
जवाफ दिँदै हुनुहुन्छ नेपाल विद्युत प्राधिकरण डडेलधुराका वितरण केन्द्रका प्रमुख रमेश अवस्थी।
हाम्रो त्यहाँ अहिले बगरकोट सब स्टेसन छ म्याडम, बगरकोट सब स्टेसनबाट हाम्रो फिडरहरू एउटा देवल फिडर हुने छ। देवल फिडरमा अस्तिदेखि अलिक प्रब्लम आएर लाइन ट्रिप भइरहेको थियो, हरेक आधा घन्टा एक घन्टामा ट्रिप भइरहेको थियो। फिल्डहरू मैले प्राधिकरण मैले फिल्डमा मोबिलाइज गरेको थिएँ, फल्ट फेला पर्यो, अहिले लाइन ठिक छ, लाइन राम्रै चलिरहेको छ।
तपाईँ जुनसुकै बेला हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी आफ्नो प्रश्न, विचार, गुनासो तथा प्रतिक्रिया रेकर्ड गर्न सक्नुहुन्छ।
साझा खबरमा अब विदेशको खबर। बंगलादेशले हिजो बिहानदेखि शुरू भएको गर्मीको लहर अझै 72 घण्टासम्म जारी रहने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन नागरिकसँग अनुरोध गरेको छ। बंगलादेश मौसम विभाग अर्थात बीएमडीले यो महिना देशका केही भागहरूमा 42 डिग्री सेल्सियससम्म तापक्रम पुगेको पनि जानकारी दिएको छ। गाजामा युद्ध जारी रहेमा इजरायलसँग कुनै सम्झौता नहुने हमासका अधिकारीले बताएका छन्। प्यालेस्टिन इस्लामिक प्रतिरोध आन्दोलन हमासका वरिष्ठ अधिकारी सामी अबु जुहरीले एउटा विज्ञप्ति जारी गर्दै गाजामा युद्ध समाप्ति समावेश नगर्ने कुनै पनि सम्झौतालाई स्वीकार नगर्ने बताउनु भएको हो। र साउदीको अदालतले महिलालाई दुर्व्यवहार गरेको अभियोगमा एक कामदारलाई 5 वर्ष जेल र 1,50,000 जरिमानाको सजाय सुनाएको छ। सार्वजनिक नैतिकता शाखाले आरोपको अनुसन्धान समाप्तिपछि मुद्दालाई अदालतमा पठाएको थियो। 5 वर्ष जेल र 1,50,000 रियाल जरिमाना गरिएको छ। आप्रवासीमाथि कड़ा सजाय र कदम चाल्न थालिएको योगेन्द्र योगीले राजधानी दैनिकमा खबर लेख्नु भएको छ।
साझा खबरमा अब खेल खबर। कप्तान रोहित कुमार पौडेलले अभिजित अर्धशतकीय इनिङ खेले पनि नेपालले आइतबार वेस्ट इण्डिज ए संघको दोस्रो 2020 क्रिकेटमा हार सामना गरेको छ। नेपालका शीर्ष क्रमका ब्याटर चल्न सकेनन् र पाहुना टोलीसँग 10 रनले पराजित हुन पुग्यो। र इण्डियन प्रिमियर लीग आईपीएलमा चेन्नाई सुपर किङ्सले सनराइजर्स हैदराबादमाथि 78 रनको फराकिलो जित दर्ता गरेको छ। हिजो भएको दोस्रो खेलमा चेन्नाईले दिएको 213 रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद 18.5 ओभरमा 134 रनमा समेटियो। त्यसअघि टस हारेर ब्याटिङको निम्ति पाएको चेन्नाईले 20 ओभरमा 3 विकेटको क्षतिमा 212 रन बनाएको थियो। आईपीएलमा आज राति पाउने 8 बजे हुने खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स भिड्नेछन्।
अत्यधिक गर्मीका कारण तराई मधेसका नागरिकको जनजीवन प्रभावित। रिपोर्ट, अरू खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
बारम्बार खडेरी र आधी बेरी आउँदा उठी बास भएको बेला कहाँ जाउँला के खाउला, सुक्खा ठाउँमा बाँच्न सक्ने बोट बिरुवा रोपौ, खाली ठाउँमा हरियाली बाढी पहिरो रोकौ, कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घरे ज्ञान सिप जोड्दा, घाँसे मैदान चरण क्षेत्र पानी कामुल जोगाउ, पशुपालन कृषि गरी छोरा छोरी पढाउ, परिवर्तन हुँदा नि जलवायु बाँच्न मिल्छ, जीवनको सत आयो बाँच्न मिल्छ, जीवनको सत आयो बाँच्न मिल्छ, जीवनको सत आयो।
जलवायु परिवर्तनले निम्ताएका चुनौतीको सामना गर्न जमिन, जल र प्राकृतिक स्रोत व्यवस्थापनका सर्वोत्तम उपलब्धिहरूको कार्यान्वयन गरौं। पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखा, वन तथा वातावरण मन्त्रालय र सीआईएन।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
साझा खबरमा अब गर्मी समयमा ध्यान दिनुपर्ने कुरा।
चढ्किराखेको छ त्यो घाममा निस्केकोले गर्दा, झन् यो रुखहरू काट्दै काट्दै जति रुख काट्दै आयो नि त्यति धेरै गर्मी बढ्यो क्या।
झापाका गंगा सुवेदी हिजो आज काम नपरी घर बाहिर निस्कनुहुन्न, कारण हो बढ्दो गर्मी। सर्लाहीको लालबन्दी नगरपालिकाका अम्बिका घिमिरे पनि गर्मी बढेपछि दिउँसोको समयमा घर बाहिर निस्कन छोड्नु भएको छ।
हिँड्न ओर्न गाह्रो छ, छाता नओढी हिँड्न सकिँदैन, हावाले त्यो पनि उड्न दिँदैन, तातो हावा लागिरहेछ।
तर कैलाली टिकापुरका बुद्धिराम कठरियालाई भने जति नै गर्मी भए पनि पेट भर्ने उपायको खोजी गर्दै घर बाहिर निस्कनै पर्छ। रिक्सा नचलाए साँझ बिहानको छाक टार्ने उहाँसँग अरू विकल्प छैन।
चलाइराखेको छु, बिस्तारै टोपी लगाइराखेको छु, मास्क लगाएर पनि हुन्छ, कहिले रुमाल ओढेर पनि हुन्छ, त्यसै गरी काम गरिराखेको छु, गाह्रो छ।
आरनको काम गर्ने सुजित विश्वकर्माले चर्को गर्मीबाट जोगिने उपाय निकाल्नु भएको छ। उहाँ बिहान बेलुका काम गर्नुहुन्छ अनि दिउँसो चाहिँ आराम।
धेरै गर्मी छ, त्यही माथि यो एकदम तातो हावा चल्छ, त्यसै कारणले अब बिहान काम गर्छौ र साँझ काम गर्छौ, दिउँसो त अति गर्मी भएको कारणले कामै गर्न सकिन्न होला।
पछिल्लो एक हप्ता यता देशका अधिकांश स्थानको तापक्रम बढेको छ। 40 डिग्री सेल्सियस नागेपछि तराईका कतिपय ठाउँमा तातो हावा समेत चलिरहेको छ। तर अझै केही दिन गर्मी घट्ने सम्भावना भने छैन। मौसम पूर्वानुमान महाशाखाका मौसमविद गंगा नगरकोटी,
चार दिनलाई जस्तो त्यस्तो ठुलो प्रणाली भित्रिएर तापक्रम नै घट्ने सम्भावना चाहिँ देखिँदैन। यो पश्चिमी वायुको प्रभावले पश्चिमी हिमाली भूभागहरूमा चाहिँ बादल लाग्ने, अलिअलि हिमपातहरू चाहिँ हुन सक्छ। पहाडी भूभाग, तराईका भूभाग, नेपालको पूर्वी भूभागहरूमा चाहिँ तापक्रम घट्ने सम्भावना चाहिँ छैन।
बढ्दो गर्मीका कारण मानिसमा रक्त सञ्चारदेखि मुटुमा समस्या देखिन सक्ने डाक्टरहरू बताउँछन्। यस्तै यो समयमा विभिन्न संक्रमण फैलाउने जीवाणु सक्रिय हुने भएकाले पानी उमालेर मात्र पिउन सुझाव दिनुहुन्छ जनस्वास्थ्यविद खेम कार्की।
उमालेर चिसो बनाएको खाने पानी खानुपर्छ, अनि त्यसपछि हामी कहिलेकाहीँ क्लोरिन हालेर पनि खान सक्छौँ, होइन भने घरमा सानो फिल्टर राखेर फिल्टर गरेर पानी खानुपर्छ। र खानेकुराहरू चाहिँ जथाभावी बजारमा राखिएको झिङ्गा बन्केको अनि अथवा बासी सडे गलेको भन्छौँ नि हामीले, अलि धेरै बेलुका पकाएको खानेकुराहरू बिहान खाने अथवा बिहान पकाएको खानेकुराहरू बेलुका खाने, यस्तो बासी सडे गलेको खानेकुराहरू खानु हुँदैन।
गर्मीको बेला हातखुट्टा बाउडिने, चिडचिडाहट हुने, खान मन नलाग्ने, थकाई लाग्ने लगायतका स्वास्थ्य समस्या पनि हुने भएकाले पर्याप्त पानी पिउन र झोलिलो खानेकुरा खानुपर्ने डाक्टरहरू बताउँछन्। कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन कुमार झा,
पिरोलाको मासु फर्किन थाल्यो भने के बुझ्नुपर्छ भने अब मलाई अत्याधिक गर्मी भयो, मेरो शरीरलाई हानि गरिरहेछ, 10 मिनट भए पनि म सेडमा बस्छु, अलि चिसो ठाउँमा बस्छु, पानीहरू खान्छु, अलि शरीरलाई शीतल बनाउँछु अनि फेरि काममा लाग्छ। यदि खेतबारीमा काम गरेका छ भने रुखको छहारी मुनि गएर एकछिन बस्नु पर्ने हुन्छ।
जलवायु परिवर्तनको कारण हरेक वर्ष तापक्रम बढ्दै गएको विज्ञहरू बताउँछन्। वातावरणमा प्रदूषणको मात्रा घटाउने र तापक्रममा हुने अस्वाभाविक वृद्धि रोक्ने चुनौतीसँगै समयानुकूल जीवनशैली बदल्न समेत आवश्यक रहेको उनीहरूको भनाइ छ। सजना तिमल सिन्हा, सीआईएन, काठमाडौँ।
यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
विदेशी लगानीकर्तालाई नेपालमा सरकार र निजी क्षेत्रको संयुक्त आमन्त्रण, 1,65,000 करोड़का 286 उद्योग दर्ता, 9 महिनामा 1 करोड़ भन्दा बढ़ेको घिउ निर्यात।
भोकमरीको जोखिममा परेकालाई खाद्य सहायता परिचय पत्र दिने तयारी, स्थानीय तहमा बेमौसमी सरूवा, रेडक्रसको अनियमितता छानबिन गर्न 5 सदस्यीय समिति गठन।
उपनिर्वाचन अन्तर्गत बझाङमा कांग्रेस र इलाममा एमालेको अग्रता, यसै आर्थिक वर्षदेखि बंगलादेशमा 40 मेगावाट विद्युत निर्यात हुने, डीडीसीद्वारा किसानलाई 43 करोड़ भुक्तानी।
बंगलादेशमा गर्मीको लहर अझै 72 घण्टा जारी रहने, गाजामा युद्ध जारी रहेमा इजरायलसँग कुनै सम्झौता नहुने हमासका अधिकारीको भनाई।
र आईपीएल क्रिकेटमा चेन्नाई सुपर किङ्सले सनराइजर्स हैदराबादलाई 78 रनले हरायो, आज कोलकाता अनि दिल्ली खेल्दै।
साझा खबरको अन्त्यमा कार्टुन। हामीले नागरिक दैनिकमा रबिन सायमीले यो पनि शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, लगानी सम्मेलन हिजोबाट शुरू भयो र एउटा लगानी सम्मेलन लेखिएको बोर्ड छ र पछाडिपट्टि ढोकातिर 2 जना व्यक्ति कुराकानी गर्दैछन्। अगाडि भागतर्फ 2 जना व्यक्ति अगाडि बढ्दैछन्, एकजनाले गरेको प्रश्नमा अर्को एकजना व्यक्ति जसको हातमा सुटकेस जस्तो छ र अलिकति उच्च तहका नेता जस्तो देखिन्छन् त्यतातिर गरेको प्रश्नमा उनी केही जवाब दिँदैछन्। माथि चाहिँ यस्तो लेखिएको छ, उद्योग, व्यापार, पूर्वाधार लगायत हाम्रो पार्टीमा पनि लगानी गर्न आह्वान गरे।
हवस् त, प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द र उषा तामाङ विदा भयौं। तपाईको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।